नेपाल दर्पणमा साथी टेकमान साकेसँगै दिपा तिमल सिन्हाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
झरीका कारण दिनभरि हवाई सेवा प्रभावित, सोलुबाट उडेका 11 हेलिकप्टर बीचमै अवतरण, भोलि पनि मौसम राम्ररी नखुल्ने मौसमविदको अनुमान।
पूर्वलाई पनि डिस्टर्ब नै रहन्छ, भोलिलाई पनि हवाई उडानको लागि चाहिँ प्रभावित हुने देखिन्छ।
राष्ट्रिय सभाबाट राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक सर्वसम्मतिले अनुमोदन, राहदानी सम्बन्धी विधेयक पनि पारित।
राष्ट्र बैंकले असोज 10 गतेदेखि नयाँ नोट सटही गर्ने, बैंक तथा वित्तीय संस्थाले भने असोज पहिलो हप्ता नै साट्न पाउने।
काश्मीरमा 40 दिनदेखि इन्टरनेट र मोबाइल सेवा बन्द, संचार माध्यमलाई समस्या।
र 18 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको सबै तयारी पूरा, च्याम्पियन्स लिग फुटबल आजदेखि शुरू हुँदै।
लुम्बिनी इन्जिनियरिङ कलेजमा फर्ना खुल्यो।
शिक्षा मन्त्रालय र पोखरा विश्वविद्यालयबाट सम्मानित एवं ISO 9001:2015 सर्टिफाइड लुम्बिनी इन्जिनियरिङ म्यानेजमेन्ट एन्ड साइन्स कलेजमा 20 ब्याचको लागि BE सिभिल, BE कम्प्युटर र BE इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा भर्ना खुल्यो।
केही सिट बाँकी रहेको हुँदा तुरन्त सम्पर्क गर्नुहोस्।
लुम्बिनी इन्जिनियरिङ कलेज, भलवारी, रूपन्देही। फोन 071-561-0030, मोबाइल 98-416-12712 र 98-470-20512।
घर अफिस उद्योगमा बिजुली कम चलाऊ, एक एक युनिट गरी सबले विद्युत बचाऊ। आफै बुझ्नु पर्छ सबले, भन्नु पर्ने होइन। लोड सेडिङ भोगेको दिन अझै बिर्सिया छैन। अनावश्यक प्रयोग गरे धेरै पैसा जान्छ, धेरै पैसा तिर्नु परे आफ्नै टाउको खान्छ। विद्युत खपत घटाउनलाई सबले सोचौ कायदा, चाहिने मात्र प्रयोग गरी लिऊ सबले फाइदा।
विद्युतीय ऊर्जा खपतमा न्यूनीकरण गरौं, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र खुमलटार ललितपुर।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बोधन प्राप्त, काठमाडौँ उपत्यका बाहिरकै उत्कृष्ट, ISO 9001:2015 सर्टिफाइड, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विशुद्ध इन्जिनियरिङ कलेज युनाइटेड टेक्निकल कलेज चितवनमा BE सिभिल, कम्प्युटर र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नु।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982,
मोबाइल 98-550-50-859, 98-550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। रातदेखि परेको पानीले आज दिनभरि देशका धेरै जसो ठाउँको जनजीवन प्रभावित भयो। केही ठाउँमा नदीले सतर्कता तह पार गरे, केही सड़कमा पहिरोका कारण गाड़ी चलेनन्। सड़क मात्र होइन, आज दिनभरि हवाई सेवा पनि प्रभावित भयो। सोलुबाट उडेका हेलिकप्टरलाई काठमाडौँ आइपुग्न मुस्किल भयो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि बेला बेलामा बन्द भयो। यस्तै खराब मौसमका कारण बाटोमै रोकिएका मध्ये 7 हेलिकप्टर काठमाडौँ आइपुगेका छन्। पानी पर्न रोकिएपछि सोलुखुम्बुको चौरी खर्कबाट पर्यटक लिएर फर्किएका हेलिकप्टर काठमाडौँ आइपुगेका हुन्। मौसम खराब हुँदा 8 हेलिकप्टर बाटोमै रोकिएका थिए। बिहान केही बेर मौसम सफा हुँदा चौरी खर्कको सुर्की पुगेर फर्किएका 11 हेलिकप्टर मौसम खराबीका कारण विभिन्न जिल्लामा रोकिएका थिए। यस्तै काभ्रेमा रोकिएको हेलिकप्टरका यात्रुलाई 5 खालका स्थानीय बासिन्दाले खाना खुवाएका छन्। यसैबीच उडान हुन नसक्दा लुक्लामा अहिले पनि 300 धेरै पर्यटक रोकिएका छन्। आज लुक्ला विमानस्थल 30 विमान हुने तालिका रहेकोमा एउटा पनि उडान हुन नसकेको लुक्ला विमानस्थलले जनाएको छ। सोलुखुम्बुको लुक्ला जान लागेका झण्डै 900 पर्यटक प्रतिकूल मौसमका कारण अन्नपूर्ण पदमार्गतिर लागेका छन्। गएको शनिबारदेखि लुक्ला विमानस्थलमा कुनै पनि उडान हुन नसक्दा काठमाडौँबाट लुक्ला जान लागेका पर्यटकहरू अन्नपूर्ण पदमार्गतिर लागेका पर्यटन व्यवसायीले बताएका छन्। हिमाली क्षेत्रको पदयात्राका लागि आउने विदेशी पर्यटक खुम्बुमा मौसम अनुकूल नभएमा अन्नपूर्णलाई विकल्पका रूपमा लिने गरेका ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष खुमबहादुर सुवेदीले बताउनुभयो। झरीले हवाई सेवामा आज दिनभरि पारेको प्रभावबारे अर्जुन पोखरेलको सामग्री।
बिहान सोलुखुमुबाट काठमाडौँको लागि उडेका 11 हेलिकप्टर मध्ये 2 मात्रै सिधा उडानबाट काठमाडौँ आइपुगे, अरू 9 भने मौसमको खराबीका कारण सिन्धुली र काभ्रेका विभिन्न ठाउँमा आकस्मिक अवतरण भए। 4 हेलिकप्टर त 5 खालको धान खेतमै बसेका थिए। दिनभर जसो धान खेतमा बसेका हेलिकप्टरका चालक र अन्य यात्रुलाई स्थानीयले खाना खुवाए र आफ्नो घर लगेर बसालेका थिए। एउटा हेलिकप्टरका यात्रुलाई 5 खालका मेयर महेश खरेलले आफ्नो गाडीमा काठमाडौँ पुर्याइदिनुभयो।
के छ तपाईँहरूमा सबलाई ठिक छ? मैले बिहान थाहा पाउने बित्तिकै एसपी साहब र यहाँ दुईटै टोली मोबिलाइज गर्दै सुरुमा त डरै लागेको थिएँ।
सोलुखुम्बुको लुक्लाको मौसम गएको शुक्रबारदेखि नै खराब थियो। 2 हेलिकप्टर शुक्रबारदेखि नै अड्किएका थिए। सोलु घुम्न गएका धेरै पर्यटक अलपत्र परेपछि हिजो काठमाडौँबाट गएका 8 र लुक्लामा रहेका हेलिकप्टरले 50 भन्दा धेरै पर्यटक बोकेर काठमाडौँको उडान भरेका थिए, तर बीचमा आउँदा आउँदै मौसमको कारण आकस्मिक अवतरण गर्नु पर्यो। लुक्ला नजिकै सुर्केबाट उड्दा मौसम ठिक भए पनि बीच बाटोमा पुग्दा बिग्रिएको बताउनुहुन्छ लुक्ला विमानस्थल कार्यालयका प्रमुख इमनाथ अधिकारी।
बिहान यहाँबाट त्यो सबै हेलिकप्टर उड्ने बेलासम्म मौसम राम्रै थियो। हेलिकप्टर उडिसकेपछि मौसम बिग्रेको हो। तल 10 नटिकल माइल दक्षिणमा पुगेपछि हामीले त्यो हेलिकप्टरहरूलाई काठमाडौँ कन्ट्रोललाई बुझायौँ। त्यसपछि हामीलाई खबर भयो कि ती हेलिकप्टरहरू सबै काठमाडौँ जान सकेनन्। 2 हेलिकप्टरहरू काठमाडौँ पुगे, बाँकी हेलिकप्टरहरू बाटोमा नै वेदरको कारणले मौसमको कारणले गर्दा सुरक्षित ठाउँमा अवतरण गरे भन्ने कुरा पछि हामीले अपडेट खबर पायौँ।
दुर्गम मात्र होइन, आज देशकै एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि पटक पटक बन्द भयो। दिउँसो अवतरण बन्द हुँदा नयाँ दिल्लीबाट आएको इन्डिगो विमान भारत नै फर्कियो भने नेपाली एयरलाइन्स र चाइना साउदर्नले कयौं पटक आकाशमै फन्को लगाए। बुद्ध एयरका 3 र श्री एयरको 1 जहाज काठमाडौँ नजिकै आएर पनि अवतरण हुन नसक्दा डाइभर्ट भए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रताप बाबु तिवारी।
आज दिनभरिको पानीको झरीको कारणले गर्दाखेरि केही उडानहरू प्रभावित भयो। बिहानको टाइममा बिहान ठिकै थियो, दिउँसो चाहिँ 1:30 बजेदेखि 3 बजेसम्म जहाज ल्यान्ड गर्नको लागि जुन निश्चित क्लाउडको हाइट चाहिन्छ त्यो नपुगेको कारणले गर्दाखेरि अराइभल चाहिँ आगमन चाहिँ हामीले क्लोज गर्यौँ 1.5 घण्टा 3 बजेसम्म।
मौसम खराब हुँदा अहिले पनि 250 पर्यटक सोलुमै अलपत्र छन्। शहरी क्षेत्रका उडानको तालिका पनि भद्र गोल भएको छ। भोलि दिनभरि र पर्सि पनि मौसम बदली हुने र पानी परिरहने भएकोले उडानमा समस्या हुन सक्ने बताउनुहुन्छ मौसमविद मन्जु वासी।
भोलिलाई मध्य र पश्चिमीमा डिस्टर्ब रहन्छ र पूर्वी भूभागमा कम्पेरिटिभली मध्य र पश्चिम भन्दा अलिकति कम डिस्टर्ब नै रहन्छ। यद्यपि भोलि पूर्वलाई पनि डिस्टर्ब नै रहन्छ, भोलिलाई पनि हवाई उडानको लागि चाहिँ प्रभावित हुने देखिन्छ।
गएको 5 महिनामा देशभर विपदका घटनाबाट 271 जनाको ज्यान गएको छ। वैशाखदेखि भदौसम्म विपदमा परि 271 जनाको ज्यान गएको, 646 जना घाइते भएका र 767 जना विस्थापित भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ। घटनामा 1063 चौपाए मर्दुका साथै 4607 घर डुबानमा परेका छन्। विपदका घटनाबाट 2,42,55,00,000 रूपियाँ बराबरको नोक्सानी भएको नेपाल प्रहरीका सहायक प्रवक्ता एसपी उमेश राज जोशीले बताउनुभयो। यसैबीच लगातार झरी परेकाले आज राति पनि देशका धेरै ठाउँमा बाढ़ी र पहिरोको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ।
3 दिनदेखि प्रसव पीड़ामा रहेकी बझाङको साईपाल गाउँपालिका एकी रामदेवी बोहराको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। अस्थिदेखि सुत्केरी बेथा लागेकी बोहराले समयमै उपचार नपाउँदा आज स्थानीय स्वास्थ्य संस्थामा मृत बच्चालाई जन्माउनु भएको थियो। स्वास्थ्य अवस्था कमजोर रहेकी बोहरालाई जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकप्टर मार्फत उद्धार गरिएको हो। खराब मौसमका कारण हिजो उहाँको उद्धार गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। श्री धाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। आर्थिक खबरसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
अक्सफोर्ड कलेजको बीसीए बीबीए र बी कार्यक्रममा भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट 8 मध्ये 6 गोल्ड मेडल प्राप्त गर्न सफल आईएसओ 9001:2015 सर्टिफाइड। यस कलेजले नेपालकै नाम गौरव गर्ने गरी फ्रान्सबाट इन्टरनेशनल स्टार फर लिडरसिप इन क्वालिटी 2018 गोल्ड मेडल। जर्मनीबाट एएसक्यूआरएस क्वालिटी चोइस प्राइज 2019 गोल्ड मेडल, इटलीबाट अचिभमेन्ट 2019,
अमेरिकाबाट द बेज ट्रफी डिस्टिङ्ग्विस्ड बिजनेस एक्सिलेन्स अराउन्ड द वर्ल्ड, वर्ल्ड लिडर बिजनेस पर्सन एक्सिलेन्स इन बिजनेस लिडरसिप, इलाइट मेम्बर अक्सफोर्ड युकेबाट प्रोफेसर र नेपालबाट गुडविल एचिभमेन्ट अवार्ड 2076 जस्ता उच्च सम्मान प्राप्त गरी व्यवस्थापन गुणस्तर र नेतृत्वदायी भूमिकाबाट आफ्नो नाम विश्वमै परिचित गराउन सफल
अक्सफोर्ड कलेजमा बीई सिभिल इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, बीसीए र बीबीएमा केही सिट मात्रै खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। बीई तर्फ बायोसाइन्सले पनि आवेदन गर्न पाइनेछ।
सम्पर्क अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, घनेकोट 2 नवलपुर, फोन नम्बर 0788-5010-78, मोबाइल 98550-64930, 98510-53681।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र बीएमईटी टेकुमा सञ्चालन हुने डिप्लोमा इन बायोमेडिकल इक्विपमेन्ट इन्जिनियरिङमा भर्ना सम्बन्धी सूचना। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस डिप्लोमा इन बायोमेडिकल इक्विपमेन्ट इन्जिनियरिङ कार्यक्रममा भर्ना खुलेको हुँदा आईएससी वा 10+2 विज्ञान विषयमा उत्तीर्ण भएको र ग्रेड पद्धति लागू भएपछि समग्रमा सी ग्रेड ल्याएको तथा 18 वर्ष पुगी 35 वर्ष ननागेका इच्छुक व्यक्तिहरूले आवेदन दिनुहुन यो सूचना प्रसारित गरिएको छ।
दरखास्त बुझाउने अन्तिम मिति र स्थान यही असोज 1 गते बुधबार, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र बीएमईटी टेकु। प्रवेश परीक्षा यही असोज 4 गते शनिबार बिहान 8 बजे।
जेहेन्दा तथा वर्गीकृत तर्फ 1-1 जनाका लागि छात्रवृत्ति प्रदान गरिनेछ।
विस्तृत जानकारीका लागि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र बीएमईटी टेकु,
फोन नम्बर 42-57-262-42-54-559 सम्पर्क गर्नुहोला वा भदौ 12 गतेको अन्नपूर्ण पोस्ट हेर्नुहोला।
युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजको बीई सिभिल र बीई कम्प्युटर विषयमा नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा बीई सिभिल र बीई कम्प्युटर विषयमा भर्नाका लागि आवेदन फारम खुल्ला गरिएको छ। सम्पर्क युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेज, आईओई पुल्चोक क्याम्पस नजिकै चाकुपाट ललितपुर,
फोन नम्बर 01-5260-19-5290-592।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले झरीका कारण दिनभरि हवाई सेवा प्रभावित, भोलि पनि मौसम राम्ररी नखुल्ने मौसमविदको अनुमान, 3 दिनदेखि प्रसवपीडामा रहेकी बजाङकी रामदेवी बोहराको हेलिकप्टर मार्फत उद्धार लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। राष्ट्रिय सभाले राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विधेयक 2075 सर्वसम्मति पारित गरेको छ। सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विधेयक 2075 पारित गरियोस् भनिराखेको प्रस्तावलाई बैठकले संशोधन सहित सर्वसम्मत पारित गरेको हो। यसअघि विधेयकमाथि 13 जना सांसदले संयुक्त रूपमा दर्ता गराएको संशोधन प्रस्तावमा संयुक्त संशोधनकर्ताको तर्फबाट सांसद ठगेन्द्र प्रकाश पुरीले दफा 36 बाहेकका अरू प्रस्ताव फिर्ता लिनुभएको थियो। अर्का संशोधनकर्ता सांसद रामप्रीत पासवानले पनि आफ्नो संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो।
यस्तै राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको राहदानी सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय सभाको आजको बैठकले राहदानी विधेयक 2075 विधान व्यवस्थापन समितिको संशोधन अनुसार परिमार्जन गरी पारित गरेको हो। यसअघि गएको बैशाखमा राष्ट्रिय सभाले विधान व्यवस्थापन समितिको संशोधन अनुसार विधेयक परिमार्जन नै नगरी पारित गरेको थियो। त्यसपछि राष्ट्रपति समक्ष पुगेको विधेयक पुनर्विचारका लागि फिर्ता आएको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समाजलाई भड्काउने उत्शृंखल गतिविधि देखिन थालेको बताउनु भएको छ। समाजलाई नै विभाजनतिर लैजाने गरी हुने यस्ता गतिविधि रोक्ने गरी नयाँ पिढ़ीलाई दीक्षित गर्न पनि प्राज्ञलाई उहाँले आग्रह गर्नुभयो। नेपाल प्रज्ञा प्रतिष्ठानको 34 प्रज्ञा सभामा मन्त्री भट्टराईले समाजमा हुने अराजकता र उत्शृंखल गतिविधिले देशलाई नै विभाजनतिर लैजाने खतरा निम्त्याउने भन्दै त्यस्ता गतिविधि हुन नदिने गरी प्राज्ञहरूले भाषा र संस्कृतिको माध्यमबाट नयाँ पिढ़ीलाई दीक्षित गर्नुपर्ने बताउनुभयो।
आज कता कता हाम्रो नेपाली समाजलाई भड्काउने, यसलाई उत्शृङ्खल तत्व लाग्ने कतिपय कोणहरूबाट त्यस्ता कोसिस भएका छन्। हामी त्यस्तो होइन, हाम्रो नेपाली समाज पूर्वीय सभ्यता त्यस्तो होइन, तर त्यसलाई गलत ढङ्गले मोड्ने कोसिस भएका छन्। सडकमा देख्छौँ भिडहरू, उत्शृङ्खलताहरू, अराजकताहरू साहित्यमा अराजकता स्वाभाविक मानिन्छ किनभने साहित्यभित्र अराजकतालाई मैले पनि सम्मान गर्छु एक खालको अराजकतावाद हुन्छ साहित्य तर त्यो अराजकतावादलाई एक विभाजनतिर लाने र मुलुकलाई दिग्भ्रमित गर्ने कोसिसहरू यता कता हामी देख्छौँ
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल कर छली प्रकरण विरूद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने चेतावनी दिनुभएको छ अध्यक्ष थापाले एनसेल कर छली लगायतका भ्रष्टाचार विरूद्ध आफ्नो पार्टीले सदन र सड़क दुवै ठाउँबाट सशक्त आन्दोलन गर्ने घोषणा गर्नुभयो देशको राजनीतिक व्यवस्था र अवस्थामाथि नै चुनौती दिने यस्ता खालका गतिविधिलाई परास्त गर्न आफ्नो पार्टी सशक्त भएर लाग्ने पनि उहाँको भनाइ छ
आर्थिक खबरको साथमा बजाज मोटरसाइकल
बजाज भविष्यवाणी अब कति जितिन्छ पहिल्यै देखिन्छ
नेपाल राष्ट्र बैंकले असोज 10 गतेदेखि नयाँ नोट सटही शुरू गर्ने भएको छ बैंकले दशैं तिहार लगायत चार पर्वका लागि हरेक वर्ष दशैं अघि नयाँ नोट सटही गर्दै आएको छ बैंक तथा वित्तीय संस्थालाई असोज पहिलो हप्ताबाट र नागरिकका लागि असोज 10 गतेदेखि नोट सटही शुरू गर्न तयारी पूरा भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले उज्यालोलाई जानकारी दिनुभयो नयाँ नोट लिएका अरू वित्तीय संस्थाले पनि असोज 10 गतेबाट मात्र नोट सटाई शुरू गर्ने निरौलाले बताउनुभयो राष्ट्र बैंकले यो वर्ष 13 अर्ब रूपियाँका नयाँ तथा सुकिला नोट वितरण गर्ने योजना बनाएको बताएको छ बैंकले 5 10 20 50 100 500 र 1000 दरका नोट सटही गर्नेछ
कर्मचारी संचय कोषको रकम 3.9 अर्ब 85 करोड़ रूपियाँ पुगेको छ कर्मचारी संचय कोषले 98 वार्षिक उत्सवको अवसरमा काठमाडौँमा गरेको कार्यक्रममा कोषमा जम्मा भएको रकम 3 खर्ब नागेको जानकारी गराएको हो त्यसमध्ये 3.38 अर्ब 6 करोड़ रूपियाँ विभिन्न क्षेत्रमा लगानी गरेको कोषका प्रशासक तुलसी प्रसाद गौतमले बताउनुभयो गएको साउन महिनासम्ममा 31.45 अर्ब 45 करोड़ रूपियाँ जगेडा रकम रहेको पनि कोषले जनाएको छ यसैबीच अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले शेयर बजारमा लगानी बढ़ाउन वित्तीय संस्थालाई आग्रह गर्नुभएको छ कर्मचारी संचय कोषको कार्यक्रममा अर्थमन्त्री खतिवड़ाले देशको आर्थिक गतिविधि बढ़ेको बैंक तथा वित्तीय संस्थाको ब्याजदर पनि बढ़ेको तथा राजनैतिक स्थायित्व पनि कायम भएकाले शेयर बजारमा लगानी बढ़ाउन अति अनुकूल समय रहेको दावी गर्नुभयो
बैंकको नाफा बढ्दैछ वित्तीय प्रणालीमा नाफा बढ्दैछ आर्थिक वृद्धिमाथि गइरहेको छ राजनीतिक स्थायित्व छ र सुशासनको अवस्थाहरू सुदृढ हुँदैछन् करका समस्याहरू हल गरिदिएका छन् यति भइसकेपछि अब दोस्रो बजारमा नयाँ लगानीकर्ताहरूले प्रवेश गर्ने उपयुक्त समय हो र पुँजी बजारलाई गति दिन लाग्ने बेला हो म आह्वान पनि गर्न चाहन्छु र यसमा संलग्न सार्वजनिक संस्थाहरूलाई अलिक क्रियाशील भएर लाग्न पनि अनुरोध गर्छु
अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले अहिले धितोपत्र बजारमा लगानी गर्ने उपयुक्त समय भएको प्रतिक्रिया दिए लगत्तै लगातार ओह्रालो लागेको धितोपत्र बजार आज एकाएक बढ़ेको छ निरन्तर ओह्रालो लागेको शेयर बजार आज झण्डै 27 अङ्कले बढ़्यो कारोबार शुरू भएको 28 मिनटसम्म स्थिर रहेको बजार त्यसपछि बढ़ेको हो शेयर कारोबार मापक नेप्से परिसूचक 26.91 बिन्दुले बढ़ेर 1150.77 बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ आज 38,39,57,000 रूपियाँ बराबरका 13,77,946 किता शेयर किनबेच भएका छन्
बाजुरामा नेपाल खाद्य संस्थानको चामल गोदाममा नै थन्किएको छ चामलको मूल्य घटाउँदा पनि बिक्री नभएको खाद्य संस्थानले जनाएको छ दशैं तिहार आउन अगावै चामल किन्नेको घुइँचो हुने संस्थानमा पछिल्लो समय चामल बिक्री हुन छाडेको नेपाल खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझाले बताउनुभयो बजारका पसलमा सजिलै चामल पाउन थालेपछि संस्थानको चामल बिक्री हुन छाडेको हो खाद्य संस्थान बाजुराले प्रति किलो मोटो चामल 45 रूपियाँ सोना मन्सुले 48 रूपियाँ र जीरा मसिना चामल 62 रूपियाँका दरले बिक्री गर्दै आएको छ
सी धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला मेरो जीवन मेरो शरीर मेरै अधिकार
अन्त्य गरौं महिला हिंसा अनि दुर्व्यवहार
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश नेपालकै सबैभन्दा ठूलो निजी आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल दृष्टि आँखा केन्द्र।
हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया,
मधुमेह बिरामीका पर्दाको परीक्षणको लागि विशेष प्याकेजको व्यवस्था,
पूर्ण रूपमा कृत्रिम आँखाको सुविधा तथा अल्छी आँखाको उपचारका साथै आँखाको सम्पूर्ण परीक्षणका लागि
दृष्टि आँखा केन्द्र कलङ्की। फोन 5224352 र 5224353।
वेबसाइट www.drishtieye.org।
अब दृष्टिको आठौं शाखा काठमाडौँको नयाँ बानेश्वरमा पनि दृष्टि आँखा केन्द्र।
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सोलुखुम्बुको मेराफिक क्षेत्रमा लेक लागेर एक पर्यटकको ज्यान गएको छ। ज्यान गुमाउनेमा भारतीय मूलका केन्याका नागरिक 33 वर्षका गोविन्द लखमान रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ। झण्डै 4200 मिटरको उचाइमा लेक लागेर उनको ज्यान गएको प्रहरी निरीक्षक उत्तम कार्कीले बताउनुभयो। उहाँका अनुसार लेक लागेर बिरामी परेका अरू 7 जना विदेशी र 1 नेपाली सहित 8 जनाको उद्धार गरिएको छ।
सरकारले पर्से बिहिबार देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी टिकट निशुल्क वितरण गर्न निर्देशन दिएको छ। शुक्रबार परेको संविधान दिवसको अघिल्लो दिन सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडीको टिकटको पैसा नलिन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो।
ढोटीका धामी झाँक्री आफै उपचारको लागि अस्पताल जान थालेका छन्। कुनै समय डाक्टरले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दावी गर्दै आएका धामी झाँक्री पछिल्लो समय आफै अस्पताल पुगेर उपचार गराउन थालेका हुन्। उनीहरूले अहिले गाउँका अरू बिरामीलाई पनि डाक्टर कहाँ गएर औषधि उपचार तथा जाँच गराउन सल्लाह दिन थालेका जोरायल गाउँपालिका 5 गडसेराका डम्बर विष्टले बताउनुभयो।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर रोशन पोखरेलले आज पदभार ग्रहण गर्नुभएको छ। वरिष्ठ मनोचिकित्सक पोखरेललाई उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मन्त्री स्तरीय निर्णयबाट हिजो विभागको निमित्त महानिर्देशकमा नियुक्त गर्नुभएको थियो।
प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेकपा धादिङका जिल्ला सेक्रेटरी बुद्ध गुरूङ पक्राउ परेका छन्। आतंक फैलाएको अभियोगमा सिद्धले गाउँपालिका 5 गुरूङलाई धुनीवेसी नगरपालिका 9 पिपल मोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सरकारले काठमाडौँको मैतीदेवीमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्रहालय बनाउने भएको छ। इँटा र माटोको प्रयोगले बनाएको कवि कुञ्ज अहिले जीर्ण अवस्थामा छ। 2072 सालमा आएको भूकम्पले घरका भित्री भागमा क्षति पुर्याएको छ। निकै जीर्ण रहेर भत्कने अवस्थामा पुगेकाले अहिले रहेको घरकै आकार र डिजाइनमा नयाँ भवन बनाइने भएको हो।
रसुवागढी नाका जोड्ने सड़क खुलेको छ। शनिबारदेखि मर्मत थालिएको मैलुङ स्याफ्रुङ बेसी सड़कको पहिरो पन्छाउने तथा हिउँ पाइप राख्ने काम सकिएसँगै सड़क खुलेको हो। शुरूमा अहिले मालवाहक गाड़ीलाई पठाउन थालिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपाल भ्रमण वर्ष सन् 2020 लक्षित गरेर विमानस्थल सुरक्षा व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। भ्रमण वर्षलाई ध्यानमा राखेर विमानस्थलको सुरक्षाका लागि थप 100 सीसीटीभी क्यामेरा जडान गर्न लागि विमानस्थलको सुरक्षा निकायका प्रमुख डीआईजी सूर्यप्रसाद उपाध्यायले जानकारी दिनुभयो।
काठमाडौँको चाबेहिल जोरपाटी सड़क अलपत्र पार्ने ठेकेदारलाई 7 दिनभित्र स्पष्टीकरण दिन निर्देश दिएको छ। काठमाडौँ उपत्यका सड़क विस्तार आयोजनाले सड़क निर्माणमा ढिलाइ गरेको भन्दै युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रालीलाई स्पष्टीकरण सोधेको हो।
सोलुखुम्बुमा रहेको बागवानी केन्द्र फाप्रुले सांसदलाई तरकारी खरिद गराएर फलफूल तथा तरकारी बिक्री कक्षको उद्घाटन गरेको छ। बिक्री कक्षमा काउली, बन्दा, आलु, मूला, गोलभेडा, खोर्सानी, भ्यान्टा, काँक्रो लगायतका तरकारी तथा फलफूल राखिएको छ।
मेरो पनि भन्नु छ। आजको मेरो पनि भन्नुछमा हामीले काभ्रेको पाँचखालमा अलपत्र परेका हवाई यात्रुलाई स्थानीय बासिन्दाले खाना खुवाएको खबरमा आएका प्रतिक्रियालाई समेटेका छौं।
बासु सिंह लेख्नुहुन्छ, सबै नेपालीको लागि उदाहरणीय काम, धन्यवाद सबै सहयोगी समूहमा रहनुभएका मित्रहरूलाई।
विक्रम कार्कीले पनि पर्यटकलाई सहयोग गर्ने सबै सहयोगी मनलाई धन्यवाद दिनुभएको छ।
सम्झना लामिछाने नेपाली हुनुको परिचय यही हो भनेर लेख्नुहुन्छ भने सृजला पौडेल मानवता हराएको मान्छे रहेनछन् भन्नुहुन्छ।
सेवा नै धर्म हो भन्दै सानु काजीले लेख्नु भएको छ, आपत विपदमा परेकालाई सहयोग गर्नु दुर्लभ अवसर हो।
रामप्रसाद शर्मा र निराजन कडेल पाँचखालवासीले पाहुनालाई राम्रो सन्देश दिएको बताउनुहुन्छ।
पाँचखालवासीलाई ज्ञान बहादुर रोकाको सन्देश छ, तपाईँहरू जस्ता व्यक्ति हुनुहुन्छ र त नेपाली हुनुमा गर्व लाग्छ।
प्रकाश कार्कीको प्रतिक्रिया छ, मौसमको प्रतिकूलताको बावजूद पनि देखाएको यो आतिथ्यता अनि यो सत्कार पर्यटकले आफ्नो देशमा अवश्य पुर्याउनु हुनेछ।
राजमगर भने नेपाली मन माया स्नेह भनेकै गाउँघरमा बस्नेको नै हुन्छ, शहरमा बस्नेको यस्तो मन कहाँ हुन्छ र भन्नुहुन्छ।
अनि चाम्स भूषण नाम राखेका साथीले लेख्नु भएको छ, जे जस्तो भए पनि हामी नेपाली पो हौ त।
विचारका लागि धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू भुजेन्द्र बस्नेत र नवराज फुयाल। नेपाल दर्पणमा अब विदेशका खबर। अफगानिस्तानमा एक चुनावी रयालीमा बम विस्फोट हुँदा 24 जनाको ज्यान गएको छ भने 31 जना घाइते भएका छन्। राजधानी काबुलको उत्तरमा पर्ने परवान प्रदेशमा भएको राष्ट्रपति अशरफ घानी सहभागी चुनावी रयालीमा बम विस्फोट भएको हो।
काश्मीरमा 40 दिनदेखि इन्टरनेट र मोबाइल सेवा बन्द हुँदा संचार माध्यमलाई समस्या भएको छ। यस्तो अवस्थामा सरकारद्वारा बनाएको एक अस्थायी मीडिया केन्द्र नै बाँकी दुनियाँसँग सम्पर्क गर्ने माध्यम बनेको त्यहाँका पत्रकारले बताएका छन्। केन्द्र सरकारले जम्मू काश्मीरको धारा 370 को प्रावधान खारेज गर्ने र राज्यलाई 2 केन्द्र शासित प्रदेशमा बाँड्ने निर्णय गर्ने भएसँगै गएको 4 अगस्तदेखि भारत प्रशासित काश्मीर क्षेत्रमा प्रतिबन्ध जारी छ। ल्याण्डलाइन फोन सेवा भने शुरू भएको छ।
दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ। उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको एउटा सुँगुर फार्ममा 5 सुँगुर मरेको भेटिएको र अनुसन्धानका क्रममा फ्लू भएको पाइएको दक्षिण कोरियाली कृषि मन्त्रालयले जनाएको छ।
अब केही खेल खबर। नेपालमा हुने तेस्रो संस्करणको 18 वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबलको सबै तयारी पूरा भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गर्दै च्याम्पियनशीपको तयारी पूरा भएको जनाएको हो। आउँदो 3 गतेदेखि 12 गतेसम्म सशस्त्र प्रहरीको मैदान हलचोकमा च्याम्पियनशीप हुनेछ। च्याम्पियनशीपका लागि मालदिप्सको टीम नेपाल आइसकेको छ, अरू टीम केही दिनभित्रै नेपाल आउने एन्फाले जनाएको छ। यस्तै एन्फाले च्याम्पियनशीप हेर्न 500 रूपियाँको टिकट काट्नुपर्ने पनि जनाएको छ। च्याम्पियनशीपमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भूटान र मालदिप्सले प्रतिस्पर्धा गर्नेछन्। नेपालले खेलका लागि आजै 23 सदस्यीय टोलीको घोषणा पनि गरेको छ। यस्तै 13 दक्षिण एसियाली खेलकुद शाखका लागि नेपालले बक्सिङमा 16 खेलाड़ी छनौट गरेको छ। नेपाल बक्सिङ संघले आयोजना गरेको छनौटबाट शाखका लागि 16 खेलाड़ी छनौट भएका हुन्।
5 विश्व गजुरियो कराते च्याम्पियनशीपमा सहभागी हुन 16 सदस्यीय नेपाली टोली मलेसिया गएको छ। पर्सि 2 देखि 6 गतेसम्म मलेसियाको कोलालामपुरमा हुने च्याम्पियनशीपमा नेपालका 16 खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्।
युरोपियन लिग क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लीग आजदेखि शुरू हुँदैछ। पहिलो दिन भरे राति 8 खेल हुनेछन्। प्रतियोगितामा गएको सिजनको च्याम्पियन लिभरपूलले इटालियन क्लब नापोलीसँग खेल्नेछ। खेल राति 10:40 हुनेछ। प्रिमियर लीगमा राम्रो शुरूआत गरेको लिभरपूल च्याम्पियन्स लीगमा समेत त्यही लयलाई कायम राख्न चाहन्छ। अर्को खेलमा स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग खेल्दैछ। बार्सिलोनाका लागि खुशीको कुरा, उसका कप्तान लियोनल मेसी लामो समयको विश्रामपछि मैदान फर्किँदैछन्। गएको जुलाईमा कोपा अमेरिका खेलेपछि मेसी मैदानमा देखिएका छैनन्। बार्सिलोनाको मेडिकल टीमले मेसी खेल्नका लागि फिट रहेको बताएको छ। अर्को खेलमा चेल्सीले स्पेनिस क्लब भ्यालेन्सियासँग घरेलु मैदानमा खेल्नेछ। खेल मध्यराती 1:15 शुरू हुनेछ। यिनै खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
झरीका कारण दिनभरि हवाई सेवा प्रभावित सोलुबाट उडेका 11 हेलिकप्टर बीचमै अवतरण, भोलि पनि मौसम राम्ररी नखुल्ने मौसमविदको अनुमान।
राष्ट्रिय सभाबाट राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक सर्वसम्मतिले अनुमोदन, राहदानी सम्बन्धी विधेयक पनि पारित।
राष्ट्र बैंकले असोज 10 गतेदेखि नयाँ नोट सटही गर्ने, बैंक तथा वित्तीय संस्थाले भने असोज पहिलो हप्ता नै साट्न पाउने।
काश्मीरमा 40 दिनदेखि इन्टरनेट र मोबाइल सेवा बन्द, संचार माध्यमलाई समस्या।
र 18 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबल को सबै तयारी पूरा, च्याम्पियन्स लिग फुटबल आजदेखि सुरु हुँदै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी टेकमान साके र दिपाती मल्सिना पनि बिदा हुन्छौं। नमस्कार।